अन्तर संवाद कार्यक्रमको एउटा अर्को श्रृंखलामा यहाँहरू सबैलाई स्वागत छ। म नवराज लम्साल। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक हिजोदेखि शुरू भएको छ। केही समय अघि सम्पन्न स्थायी समितिको बैठकका निर्णय तथा सहमतिहरूको कार्यान्वयनको सम्बन्धमा र ती विषयहरूमाथि छलफल केन्द्रित रहने बताइएको छ। र जस्तो कि संवैधानिक निकायका रिक्त पदहरू पूर्ति गर्ने कुरा अनि पार्टीको बाँकी कामलाई पूर्णता दिने, पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने कुरा, महाधिवेशनका लागि सम्पादन गर्नुपर्ने सांगठनिक काम र योजनाहरू, र यी चाहिँ बैठकका एजेण्डाहरू रहेका छन्। हिजोदेखि बैठक फेरि शुरू भएको छ। लामो समयसम्मको रस्साकसीपछि कसिलो भएको भनिएको एकता र त्यसपछिको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ र पार्टी कसरी अघि बढ्छ भन्ने विषयको सन्दर्भ पनि एउटा चासोको विषय छ नै। आज हामीले यतिखेर चाहिँ पूर्व प्रधानमन्त्री तथा सचिवालय सदस्य झलनाथ खनालज्यूसँग संवाद गर्ने सेड्युल तय गरेका थियौं, तर कारणवश उहाँसँग सम्पर्क हुन सकिरहेको छैन। हामी उहाँसँग पनि संवाद गर्ने कोशिश त गर्छौं, तर यसबीचमा चाहिँ अहिले पछिल्लो चरणमा कोविडका कारण आएका समस्याहरू र यसले निम्त्याएका संकटहरूमाथि जनजीवन र चासोहरू व्यापक रहिरहेको छ र विस्तारै जनजीवन सामान्य हुन पनि थालेको छ। वास्तवमा तनावहरूका बीच, अप्ठ्याराहरूका बीच, समस्याहरूका बीच पनि फेरि हरेक बादलमा चाँदीको घेरा भने जस्तो संकटहरू हुँदा हुँदै पनि फेरि संकटलाई सहज बाटोतर्फ निकास दिनुपर्ने पनि छ नै। अब लामो दूरीका यातायातहरू खुलेका छन्, पसलहरू खुलेका छन्, स्वास्थ्य मापदण्ड अप्नाएर विभिन्न किसिमका सन्दर्भहरूलाई चाहिँ पसलहरू खोल्नेदेखि अरू व्यवसायहरू चलाउनेसम्मको कामहरू पनि भइरहेको छ। यसले जनजीवन एक प्रकारको सहज पनि हुँदैछ। फेरि यो चाहिँ पर्वहरू आउन थालेका छन्, दशैं तिहार, छठ, नेपाल सम्बत, लोसार लगायतका अब पर्वहरूको श्रृंखला पनि छन्। यसमा मान्छेहरू निकट हुनुपर्ने, आफन्त कहाँ जानुपर्ने अथवा जनजीवन चलाउनु नै पर्ने, निर्वाह गर्नुपर्ने, यी सबै कुरालाई हेरेर पनि सरकारले एक प्रकारको निर्णय लिएको छ र त्यसलाई चाहिँ स्वास्थ्य मापदण्ड अप्नाएर सहज तरिकाले अगाडि बढाउने कोशिश पनि भएको छ। र हिजै पनि र आजै पनि कतिपय संचार माध्यमहरूले पसलहरू खुले तर ग्राहकहरू छैनन् भन्ने समाचारहरू पनि लेखेका छन्। यसको अर्थ मान्छेहरू स्वास्थ्यप्रति सचेत भएको अर्थमा बुझ्न सकिन्छ र पसलहरू खुल्ने बित्तिकै आवश्यकता भन्दा बढी सामानहरू जो नगर्ने, नकिने पनि हुने चिज किन्नैलाई नजाने, बाहिर ननिस्किए नै हुनुपर्ने अवस्थामा निस्किनै पर्ने, जानै पर्ने स्थिति नरहेको स्थिति हो यो। यसले चाहिँ सहज रूपमा जनताहरू चाहिँ स्वास्थ्यका प्रति सहज रहेको, सतर्क रहेको, स्वास्थ्य मापदण्ड अप्नाउन खोजेको र जनजीवनलाई सहज रूपमा अघि बढाउन खोजेको रूपमा पनि यसलाई ग्रहण गर्न सकिन्छ। यसरी एकातिर स्वास्थ्य मापदण्डका कुरा छन्, पर्वहरूको कुरा छन्, अर्को मुलुकको आर्थिक समृद्धिको कुरा छ र अब विस्तारै उद्योग धन्दाहरू पनि सञ्चालन गर्नुपर्ने, कार्यालयहरू पनि सञ्चालन गर्नुपर्ने अवस्था छ भने जनजीविकालाई फेरि सहज ढंगले अघि बढाउनुपर्ने अवस्था छ। संविधान दिवसको उपलक्ष्यमा प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो, हामीले एक प्रकारको उचाइ लिनै लागिसकेको आर्थिक स्थितिमा चाहिँ, आर्थिक अवस्थामा चाहिँ यो कोविडले धक्का त पुर्याएको छ तर सचेततापूर्वक त्यसलाई सम्हालेर फेरि मुलुकलाई सहज रूपमा ल्याउनु बाँकी छ भन्नुभएको थियो। ती सबै कामका लागि हामी लाग्न जरूरी छ। हामी अन्तरसम्वादमा छौं। नेपालको बिहानको प्रस्तुति हो यो अन्तरसम्वाद। हामी 6:30 बजे बिहान दैनिक अन्तरसम्वाद प्रसारण गर्ने गर्छौं र विभिन्न अतिथिहरूसँग हामी संवाद र कुराकानी गर्ने गर्छौं र आज चाहिँ संयोगवश हामीले पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यूसँग संवाद गर्ने कोशिश गरेका थियौं। अहिले हामीले अनि उहाँसँगको संवाद अलिकति जोडिरहेको छैन र यतिखेर हामी अलिकति भर्खर मैले पृष्ठभूमिमा यी सबै कुराहरू भने, यातायात खुकुलो भएको कुरा, जनताहरूको आवाजात सहज हुन थालेको, कोविडलाई पनि मान्छेहरूले विस्तारै सहज रूपमा लिएर सुरक्षित हुन खोजेको, यो सन्दर्भसँग हामी कुरा गरिरहेका थियौँ र यसरी काठमाडौँबाट बाहिर जानेहरूको स्थिति के छ र पछिल्लो चरणमा वीरगंज र आसपासमा चाहिँ संक्रमितहरूको संख्या ठ्याक्कै हराउँदै गएको, यो शब्द अलिक खुकुलो पनि होला तर अलि सहज, ज्यादा सहज भएको भन्ने पनि छ। वीरगंजबाट ध्रुव अधिकारी हामीसँग सम्पर्कमा हुनुहुन्छ, यसबीचमा हामी वीरगंजको स्थिति के छ अलिकति चर्चा गर्छौँ। ध्रुवजी
हजुर नमस्कार सर।
हजुर, जस्तो तपाईँसँग अनौपचारिक संवाद पनि हामीले गरिरहेको थियौँ निरन्तर, त्यहाँको अलिकति वातावरण सहज भएको कुरा गर्दै हुनुहुन्थ्यो, के छ त्यहाँको स्थिति चाहिँ
अहिले? हजुर, यहाँले भने चाहिँ वातावरण सहज बन्दै गएको पक्कै छ। वीरगंजमा अब यातायातहरू खुलेका छन्, लामा दूरीका सवारी साधनहरू सञ्चालनमा आएका छन्। जनजीवन पक्कै पनि अब उद्योग कल कारखाना, एउटा औद्योगिक नगरी उद्योग कल कारखानाहरू सञ्चालनमा आएपछि, व्यापार व्यवसाय सञ्चालनमा आएपछि एक किसिमको सहजता हुँदै गएको अवस्था छ।
जस्तो संक्रमितहरूको संख्या अलि बढ़ी भएर अलि भयावह भन्ने खालको शब्द समेत प्रयोग भएको सहर हो नि वीरगंज त, अहिले चाहिँ कस्तो?
अब गए राति मात्रै नारायणी अस्पतालले सार्वजनिक गरेको छ संक्रमितहरूको डाटा, त्यसलाई हेर्ने हो भने जम्मा छजना, आज चाहिँ छजना थपिएको अवस्था छ वीरगंजमा। विगतका दिनहरूमा एकै दिन वीरगंजमा 300 संक्रमित भएको र वीरगंजका ल्याबहरूले धान्न नसक्ने अवस्था थियो स्याप संकलन र परीक्षणको क्रममा, र आज वीरगंजले सर्लाईसम्मको स्यापहरू चाहिँ परीक्षण गरेर दिइरहेको अवस्था छ, 2 ल्याबहरू सञ्चालित छन्। यसरी हेर्दाखेरि सरसर्ती हेर्दाखेरि हिजो साउनको दोस्रो साताबाट आज असोजको पहिलो सातामा आइपुग्दाखेरि वीरगंज एक किसिमको भनौँ न अब संक्रमितै छैनन् भन्न मिलेन, संक्रमित त छन्, तर हिजो कै कुरा गर्ने हो भने पनि वीरगंजमा 3 डेथ भएको छ, त्यसमा पर्साको 1 मात्रै हो, अरू रौतहट र बाराको छ। अवस्था यस्तो छ, अब संक्रमण अब एक किसिमले नियन्त्रणमा आएको हो कि जस्तो चाहिँ देखिएको छ, तर फाटफुट रूपमा पनि छ।
हजुर, जसरी अब संक्रमण अलिक कम हुँदै फाटफुट रूपमा अथवा सहज असहज वातावरणका बीच पनि जनजीवन त चलाउनु नै छ फेरि, होइन? मान्छेहरूले कसरी लिएका छन्, कसरी सोचेका छन् पछिल्लो यो गतिविधिलाई चाहिँ?
हजुर, अब रोगले भन्दा पनि भोकले मान्छेहरू प्रभावित हुने स्थिति र अवस्था आयो, र यो अवस्थालाई अहिले अब यो जीवन पद्धतिसँग, अब कोरोना भनेको हामी मात्रै होइन संसारभरि नै एउटा प्रभाव र एउटा महामारीको रूपमा देखिएको छ, यसलाई कसरी अब कम भन्दा कम र यसको चाहिँ नियन्त्रण र रोकथाम सँगसँगै जीवन पद्धतिलाई कसरी अगाडि बढाउने भन्नेतर्फ चाहिँ आम मानिसहरू चाहिँ एक किसिमको सचेत भएको जस्तो देखिन्छ। जस्तै सबै बाटोमा हिँड्नेहरू अनि त्यसपछि गएर घर बाहिर निस्कनेहरू अधिकांशले मास्क होइन कि 99% मास्क लगाएर हिँड्ने गरेका छन्, र यसका बावजुद पनि अब हातमा पन्जाहरू अनि त्यसपछि गएर सुरक्षा स्वास्थ्य सुरक्षाका सबै प्रक्रियाहरू अप्नाएको देखिन्छ, उच्च स्वास्थ्य सतर्कता अप्नाएको देखिन्छ। बजारमा भिडभाड नगर्नलाई चाहिँ प्रहरी प्रशासन सक्रिय छ। यसका बावजुद पनि अहिले वीरगंजमा के कतिसम्म गरिएको छ भने जसको पसलमा भिड हुन्छ त्यसलाई त्यो पसलको सञ्चालकलाई प्रहरी प्रशासनले पहिलो चरणमा सम्झाउने र दोस्रो चरणमा कारवाही गर्ने प्रक्रिया पनि सुरु गरेर बजारहरू खुलेको अवस्था छ।
हजुर, यी सबै गतिविधि पछि मान्छेहरू आश्वस्त हुँदै आएका छन् भन्ने बुझिएको छ, होइन?
हजुर,
मान्छेहरू बिस्तारै जनजीवन सहज बनाउने तर्फ लागेका छन्। तर अब यो वीरगंजमा 81 यो समस्याहरू अलिक धेरै जटिल समस्या भाठाबाट एकदम धेरै निकास पाएको अवस्था पनि हो, त्यो निकासले चाहिँ पाउनुमा के रहेछ कारण, जो अन्यत्र पनि यो कुरा लागू गर्न सकियोस् न?
हजुर, विशेष गरी अब वीरगंजमा सीमा क्षेत्रबाट पहिला भारतबाटै आएका मानिसहरू पहिलो चरणमा चैत्र 30 पनि जमातीहरूको नाममा कोरोना भित्रियो वीरगंजमा र उनीहरूबाट नै आयो, र दोस्रो चरणमा आइपुग्दा पनि जसरी वीरगंज चैत्र 30 वैशाखमा जाँदा एक किसिमको भयावह अवस्था देखियो, अनि त्यसपछि असारको अन्तिम सातामा आइपुग्दाखेरि वीरगंजमा जम्मा कोरोनाको बिरामी जम्मा 2 अवस्था आइपुग्यो, र त्यसपछि अब लकडाउन खोकुलो हुँदै गयो, लकडाउन खोकुलो भइसकेपछि बिस्तार बिस्तार सीमा क्षेत्रका नाकाहरूमा बाट पनि चोरी बाटो प्रयोग गरेर मानिसहरू प्रवेश गरे, भारतीय कामदारहरू प्रवेश गरे, र त्यो दोस्रो चरण यानि कि साउनको पहिलो साता आइपुग्दाखेरि फेरि फाटफुट रूपमा देखिन लायो, अनि श्रावणबाट अहिले भनौँ न श्रावण महिनाभरि यति नै वीरगंजमा संक्रमण बढ्यो, त्यसको कारण चाहिँ भारतीय मजदुरहरू नै रहे, र आम मासमा चाहिँ समुदायमा चाहिँ कोरोना गइसकेपछि त्यसलाई नियन्त्रणका लागि फेरि निषेधाज्ञा जारी गरियो, निषेधाज्ञा सँगसँगै सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था र अनि होम आइसोलेसन, यो अस्पतालले धान्नै नसक्ने अवस्था पुग्यो, वीरगंजका कोरोना अस्पतालहरूले धान्नै नसक्ने अवस्था पुग्यो। त्यसपछि होम आइसोलेसनमै मानिसहरूलाई राखेर अनि उपचारका अब प्रविधिहरू, अनि यहाँको एउटा कुरा वीरगंजको राम्रो पक्ष भनेको के भने त्यो मैले भन्नै पर्छ, वीरगंजका उद्योगी व्यवसायीहरूले घर घरमा निशुल्क अब कोरोना संक्रमितहरू घर घरमा पुगे, अनि अलिकति श्वास प्रश्वासमा अप्ठ्यारो हुनेहरूलाई घर घरमै पुगेर अक्सिजनहरू निशुल्क रूपमा प्रदान गर्ने कामहरू भए, त्यसमा चाहिँ अब घर घरमै राम्रो अस्पतालमा भन्दा पनि घर घरमै राम्रो किसिमले संक्रमितहरूको चाहिँ सेवा सुसारहरू भए, सायद यही हुनुपर्छ कि अब 1200 भन्दा बढी होम आइसोलेसनमा रहेका संक्रमितहरू अहिले सबै शून्यमा झरेको छ, सबै निको भएको छ। यसले गर्दाखेरि परिवारको माया पनि चाहिँदो रहेछ कि यसमा, अब जो अस्पतालमा जाँदाखेरि मानिस अलिकति मलाई म संक्रमित भएँ भन्ने किसिमका कुराहरू आउने, अनि दिनदिनै मरेका घटनाहरू सुन्नुपर्ने, त्यसले पनि हतोत्साहित हुने र घरमा बस्दाखेरि परिवारको र फ्यामिलीको माया अनि उत्साह ऊर्जा प्राप्त हुँदाखेरि एक किसिमको संक्रमितहरूमा मनोबल बढेको बढेर यो जित्न सक्ने भएको हो कि भन्ने चाहिँ मलाई चाहिँ लागेको छ।
अब यो स्थानीय तहका प्रति, जनप्रतिनिधिहरूका प्रति, स्थानीय प्रशासनका प्रति मान्छेहरूको विश्वास कतिको बढेको छ?
अब वीरगंजमा भन्नुहुन्छ भने हो, स्थानीय प्रहरी प्रशासन त वीरगंजमा लाग्यो र रोकथामको लागि एकदमै सक्रिय रूपमा लागेको देखियो। जनप्रतिनिधिहरू विशेष गरेर स्थानीय तहका जनप्रतिनिधिहरू अब आफै संक्रमित भए, आफै अनि सांसदहरू संक्रमित भए, उहाँहरू चाहिँ आफूहरू संक्रमित भइसकेपछि निको भएर आएपछि पनि वीरगंजमा उहाँहरूको कुनै किसिमको भूमिका देखिएन। त्यसकारण जनप्रतिनिधिहरूप्रति एक किसिमको वीरगंजमा एक किसिमको जनताप्रति, जनता जनप्रतिनिधिप्रति जुन अपेक्षा गरेका थिए त्यो अपेक्षामा, त्यो भूमिकामा उनीहरू नदेखिएपछि जनप्रतिनिधिहरूप्रति निराशन र आक्रोशित पनि भएको अवस्था हो। र विशेष गरी वीरगंजमा अब यो कोरोना संक्रमण सम्बन्धी सबै किसिमका उपचारमा सबै किसिमका प्रविधिहरू अहिलेसम्म भित्रिएका प्रविधिहरू सबै अप्नाएर यो चिकित्सकहरू विशेष गरी 3 अस्पतालहरू सञ्चालित भए, 3 कोरोना संक्रमणका अस्थायी अस्पतालहरू वीरगंजमा छन् र अहिले ती 3 मध्ये एउटा गइसकेको छ जनरल सेवामा, अर्को अब जाने क्रममा छ, यो अवस्था छ र सरकारी अस्पतालहरूले अब जनरल सेवा सुरु गरिसकेको अवस्था हो।
अब त्यहाँ चाहिँ सञ्चारकर्मीहरू पनि संक्रमित थिए अनि अलिकति अप्ठ्यारो स्थिति थियो जुन विषयमा हामी कुरा गर्यौं, र अहिले खुकुलो भएको सहज भएको सन्दर्भ जोडेर संवाद गरिरहेको हुनाले सञ्चारकर्मीहरू बीचको अन्तर सम्बन्ध सूचना प्रवाहमा एकीकृत हुने खालको ठोस सूचना जाने खालको, र त्यहाँबाट तपाईँहरूको लोकल मिडियाहरूमा पनि समाचारहरू सूचनाहरू आइरहेको हुन्छ भने त्यहाँबाट राष्ट्रिय मिडियाहरूलाई पनि तपाईँहरू जस्तो साथीहरूले समाचार पठाइरहनु भएको हुन्छ, त्यो सञ्चारकर्मीले हेर्ने दृष्टिकोण र त्यो जनतालाई सचेत बनाउन सञ्चारकर्मीको भूमिका यी कोणबाट चाहिँ कसरी हेरिरहनु भएको छ?
हजुर, विशेष गरेर अब वीरगंजमा कोरोना संक्रमण 14 सञ्चारकर्मीलाई भयो र यसका बावजुद मैले यहाँसँग अनौपचारिक कुराकानीमा पनि भनेको थिएँ, धेरैले परीक्षण नगराएको अवस्था भयो, किनकि कोरोना बढ्दै गयो, सब घर घरै बिरामी हुँदै गए, हुँदै जाँदाखेरि अलिकति कोरोना लाग्यो, श्वास प्रश्वास भयो, अवरोध भयो, अनि फलानु पत्रकार चाहिँ भेन्टिलेटरमा पुग्यो, अक्सिजन चढाउन परेको छ, अनि उसको सुधार पनि भइसकेको छैन भन्ने, यस्ता अस्पतालमा पुगेका यस्ता गतिविधिहरू सँगसँगै अलिकति मानिसमा होइन म चाहिँ बरु चेक गराउँदिनँ, बरु घरमै बस्छु भन्ने किसिमका प्रविधिहरू पनि देखिए। र यहाँले भने चाहिँ पछिल्लो अवस्थामा सुधार हुँदै गइसकेपछि अब एकीकृत रूपमा समाचार हरू दिने भन्दा पनि सञ्चारकर्मीहरूसित दिन प्रत्येक भनौँ न घन्टै पछि अथवा प्रत्येक दिन संवाद हुने गर्दछ र त्यही सामाजिक दूरीमा रहेर कार्यक्रमहरू पनि सामान्य फुटपाथ कार्यक्रमहरू भइरहेका छन्, त्यस्ता कार्यक्रमहरूमा पनि सामाजिक दूरीमा रहेर समाचार संकलन र समाचार सम्प्रेषणमा सञ्चारकर्मीहरू सहभागी भएको अवस्था हो वीरगंजमा।
तपाईँसँग निकै लामो तर महत्वपूर्ण कुराकानी गर्यौं ध्रुवजी। अब लामो समयदेखि वीरगंजमा हुनुहुन्छ, वीरगंजको समाजको चरित्र पनि तपाईँलाई थाहा छ, त्यहाँको पत्रकारिताको चरित्र पनि थाहा छ, राजनीतिक नेतृत्वसँग पनि सधैँ हुनुहुन्छ। अब यो खासमा मान्छेभित्रको त्रास त्यो डर चाहिँ बिस्तारै हट्दै गएको होइन?
हजुर एकदम। अब यो अहिले 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 नै देखिएको कुरा गर्ने हो भने वीरगंजमा अब त्रास हट्दै गएको छ, किनकि अब धेरैका घर घर घरमा अब बिरामी भइसकेपछि एकताका त अब यो वीरगंजले ठेक्नै नसक्ने हो कि भन्ने किसिमको भय पनि उत्पन्न भयो। त्यसका बावजुद अब एउटा पीडाबाट अहिले सहजतातर्फ गइरहेको अवस्था छ। यसले के देखाएको छ भने कोरोनाले कोरोना लाग्दैमा कोरोना संक्रमण हुँदैमा मानिस मर्दैन, तर उच्च मनोबल उच्च आफूलाई चाहिँ म संक्रमित भएँ भन्ने भन्दा पनि म यसबाट यसलाई लडेर जित्छु म मुक्त हुन्छु भन्ने किसिमको मनोबल राख्यो भने कोरोना एउटा रुगाखोकी हो, सामान्य
ध्रुवजी धेरै धेरै धन्यवाद। हस् ध्रुवजी धन्यवाद। यतिखेर हामीसँग पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू सम्पर्कमा हुनुहुन्छ, हामी उहाँसँग संक्षेपमा कुरा गर्छौँ। पूर्व प्रधानमन्त्रीज्यू हार्दिक स्वागत छ।
धन्यवाद।
हिजोदेखि बैठक शुरू भयो सचिवालयको बैठक, अब त्यो छलफलहरू कसरी अघि बढ्छन्?
अब तपाईँहरूलाई थाहै छ निकै लामो समयसम्म हाम्रो पार्टीमा अन्तर पार्टी संघर्ष सञ्चालित भयो, कतै पार्टी टुट्छ फुट्छ कि भन्ने खालका आशंकाहरू पनि बाहिर प्रकट भए, तर त्यो पार्टीको अन्तर पार्टी संघर्ष हो। बाहिर जसरी समाजमा विभिन्न ढंगले वर्ग संघर्ष सञ्चालित भइरहेको हुन्छ त्यसको प्रतिबिम्बको रूपमा पार्टीभित्र सही र गलतका बीचमा संघर्ष चलिरहेको हुन्छ, त्यो त्यही संघर्षको रूप हो। र अन्त्यमा त्यही संघर्ष अगाडि बढ्दै जाने सिलसिलामा हामीले कार्यदल निर्माण गर्यौं, त्यो कार्यदलले प्रतिवेदन दियो, त्यसपछि स्थायी समितिको बैठकमा त्यसबारेमा वृहत रूपले हामीले छलफल गर्यौं, त्यो छलफल गरेर स्थायी समितिले एउटा प्रस्ताव पारित गरेको छ अब कसरी पार्टीलाई अगाडि बढाउने भन्ने सन्दर्भमा। त त्यही पार्टीले अगाडि सारेको प्रस्तावलाई कार्यान्वयन गर्ने सिलसिलामा अहिले हामी यो सचिवालयको बैठक गरिरहेका छौं र तिनै प्रस्तावले अगाडि सारेका विषयवस्तुहरूमाथि आधारित भएर यो छलफल अगाडि बढिरहेको छ।
धेरै विषयहरू संवैधानिक निकायका रिक्त पदहरू पूर्ति गर्ने, पार्टी एकताको बाँकी कामहरू पूरा गर्ने, महाधिवेशनका लागि सम्पादन गर्नुपर्ने सांगठनिक कामहरू गर्ने, जस्ता धेरै एजेण्डाहरू छन्। अब यहाँले भन्नुभएको जस्तो पार्टी भावनात्मक रूपमा एक भएर यी सबै कुराहरू गर्न अघि बढेको भन्ने समाचारहरू पनि आएका छन्, अब कतिको द्रुत गतिमा अघि बढ्छ यी यात्रा?
अब हामीले जुन प्रस्तावहरू पारित भएको छ स्थायी समितिले त्यस प्रस्तावलाई कार्यान्वयन गर्ने सिलसिलामा अहिले हामीले चाहिँ नि जुन एजेण्डाहरू अगाडि सारेका छौँ, पहिलो कुरा भनेको मन्त्री परिषदको पुनर्गठनको एजेण्डा, दोस्रो कुरा भनेको पार्टीको एकीकरणको एजेण्डा, तेस्रो कुरा भनेको संवैधानिक नियुक्तिमा कस्तो मापदण्ड बनाएर अगाडि बढ्ने भन्ने एजेण्डा, पार्टीको महाधिवेशनको एजेण्डा, यी एजेण्डाहरू हामीले अगाडि सारेका छौँ। यद्यपि प्रस्तावले अगाडि सारेका सबै कुराहरूलाई यो बैठकमा मात्रै छलफल गर्न भ्याइन्छ जस्तो मलाई लाग्दैन, तर पनि यी एजेण्डाहरू जुन अगाडि सारिएको छ ती विषयमा हामी सविस्तार जान्छौँ र सविस्तार गएपछि पार्टी विधि र नीतिको आधारमा चल्यो भने पार्टी त यस्तो पार्टी अर्को बनाउनै सकिँदैन नेपालमा, यो अत्यन्त अभूतपूर्व पार्टी हो।
अब आज पनि छ बैठक?
आज पनि बैठक छ। अब बैठक सरेन भने अब हाम्रो चाहिँ प्रचलन के छ भने हाम्रो पार्टीमा लागेको एउटा एक खालको एउटा रोग भन्दा पनि हुन्छ, बैठक छ भनेर एकैछिनमा चाहिँ पार्टीको बैठक स्थगित भयो भन्ने खालको सूचना आउँछ, त यस्तै स्थगितको सूचना आएन भने आज पनि हुन्छ।
हुन्छ, हस् धेरै धेरै धन्यवाद। हामीले अन्तमा भए पनि अलिकति संवाद गर्न पायौं, यहाँलाई धेरै धेरै धन्यवाद।
हस्
धन्यवाद। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय सदस्य झलनाथ खनालज्यूसँग हामीले संवाद गर्यौं, उहाँसँग हामीले आजको पूरै अन्तर सम्वादमा उहाँसँग संवाद गर्ने योजना बनाएका थियौं तर कारणवश उहाँसँग बीचमा सम्पर्क हुन सकेन, तर पनि उहाँ सम्पर्कमा आइदिनु भयो, उहाँसँग हामीले अन्तमा भए पनि छोटो मिठो संवाद गर्न पायौं। त्यसअघि म वीरगंजबाट हाम्रा संवाददाता ध्रुव अधिकारीसँग संवाद गर्दै थिएँ। वीरगंज चाहिँ कोविडको संकटबाट अलिकति सास फेर्न थालेको, अलिकति निकास पाएको, अलिकति अलिकति वातावरण सहज हुँदै गएको एउटा शहर हो, स्थिति अलि भयावह भयो कि नियन्त्रण भन्दा बाहिर गयो कि जोखिम ज्यादा भयो कि भन्ने कल्पना गरिरहेको अवस्थाबाट 81 सहज वातावरणतर्फ गएको शहर, त्यहाँको जनजीवन कस्तो छ, वातावरण कस्तो छ भन्ने विषयमा हामीले संवाद गर्यौं र भर्खर झलनाथ खनालज्यूसँग संवाद गर्यौं। आजको अन्तर्संवाद यही सकिन्छ। मेरा साथीहरू सबैलाई धन्यवाद भनेर म नवराज लम्साल विदा माग्छु। अब यहाँहरूले केही विज्ञापन र सूचनाहरू सुन्न सक्नुहुनेछ र त्यो सँगसँगै 27 विश्व अल्जाइमर सचेतना दिवसका अवसरमा माननीय महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले दिनुभएको रेडियो सन्देश सुन्नुहुनेछ। जसपछि सधैँ 7 बजे समाचार हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।